نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي محسن انسانیت میں سے مکی دور اور مکی دور میں سے بھی وہ دور جب کہ ظلم و ستم جوبن پہ ہے. درمیانہ دور ہم پڑھ رہے ہیں مکہ کا, بلکہ اس کا بھی اینڈ ہے کہ جس میں سودے بازیاں بھی ہو گئیں, تشدد بھی آ گیا. اب ایک آخری کوشش تھی ان کی نبی صلی اللہ علیہ وسلم اور آپ کے ساتھیوں کو حق سے دور کرنے کی یا اپنے مقصد سے پیچھے ہٹنے کی, اور وہ کیا تھا؟ مقاطعہ اور نظر بندی. مقاطعہ قطع سے ہے, نظر بندی جس کو قید کرنا یعنی نظروں سے دور کر دینا کسی کو. کتاب کا پیج نمبر 204 ہے, آئیے پڑھتے ہیں. دشمنان حق اپنی ساری تدبیروں کے بعد یہ منظر دیکھ رہے تھے کہ حق کا سیلاب آگے ہی آگے بڑھ رہا ہے, یعنی ان کی کوئی کوشش کامیاب نہیں ہو رہی, اور بڑی بڑی اہم شخصیتوں کو اپنی لپیٹ میں لے رہا ہے. اس پر ان کا اضطراب اور بڑھ جاتا. کون سی بڑی شخصیتیں مسلمان ہوئیں؟ عمر بن خطاب, حضرت حمزہ اور اسی طرح کے کچھ اور لوگ. محرم 7 نبوی میں مکہ کے تمام قبائل نے مل کر ایک معاہدہ کیا کہ خاندان بنو ہاشم سے بائیکاٹ کیا جائے. کون تھا بنو ہاشم؟ کس کا خاندان تھا؟ کیا آپ کے پورے خاندان سے کبھی کسی نے آپ کی وجہ سے قطع تعلق کیا آج تک؟ کہ اس پورے خاندان, شیخ فیملی, گجر فیملی, فلاں فیملی, چودھری فیملی, ان سے رشتے نہیں کرنے, ان کو دینا نہیں, لینا نہیں, ان سے کاروبار نہیں کرنا. کیوں؟ ان کی عورتوں نے جا کے قرآن پڑھنا شروع کر دی ہے. آج کی تو یہ کہانی ہوگی نا. لیکن دیکھیے, نبی کی وجہ سے پورے خاندان کا بائیکاٹ. میں کہتی ہوں مجھے کوئی صورت نہیں نظر آتی قرآن اور سیرت پڑھاتے ہوئے جس میں کمپرومائز ملتا ہو, برائی کے ساتھ مجبوری ملتی ہو. اللہ کے نبی کا یہی جہاد تھا 13 سال میں کہ آپ نے اپنوں کو ناراض کیا, اپنوں کی بات وہی مانی جو اللہ کے حکم کے مطابق تھی, باقی نہیں مانی. ہم جو ہر وقت مجبور رہتے ہیں اور ہر وقت دکھی رہتے ہیں نا, تو یہ عمل ہے ہمارے لیے. کھل کے اس لیے بتاتی ہوں کہ بعض اتنے بھولے ہوتے ہیں, ان کو سمجھ ہی نہیں آتی. اصل جہاد یہ ہوتا ہے کہ آپ اپنے لائف سٹائل اور اپنے خاندان اور اپنے طرز زندگی میں اللہ کے لیے کوئی چینج لائیں, اور یہ چینج بہت ضروری ہوتی ہے, اور یہی ہوا. اب ذرا دیکھیے گا کہ بائیکاٹ میں تھا کیا کچھ. کوئی شخص نہ ان سے قرابت رکھے یعنی رشتہ داری رکھے, نہ ان سے شادی بیاہ کا تعلق رکھے. فکر پڑ جائے گی نا ہمیں اپنی بیٹیوں اور بیٹوں کے رشتوں کی. کوئی کہتے ہیں کو رشتے نہیں دینا, اب یہ اللہ کو ماننے لگ گئے ہیں. نہ لین دین کرے یعنی کوئی کاروباری مراسم نہیں, آپ کے میاں سے کوئی خریدنے نہیں آ رہا, دکان پہ تالا پڑ گیا, کیا وجہ؟ اس لیے کہ یہ کچھ اور ہی دین لے آئے ہیں. نہ ان سے ملے جلے, سب کو بلا رہے ہیں شادیوں, دعوتوں, کھانوں پینے میں, آپ کو نہیں بلایا, کیوں جی؟ آپ اب اللہ کی طرف چلے گئے. اور نہ کھانے پینے کا کوئی سامان ان تک پہنچنے دے کہ بھوک سے مر جائیں, ختم ہو جائیں, فاقے ہوں گے, دیٹس اٹ. الا یہاں تک کہ بنو ہاشم محمد صلی اللہ علیہ وسلم کو ہمارے سپورٹ کر دیں. یعنی یہ سب کچھ کب توڑیں گے؟ کنڈیشن کے کہ آپ کو ہمارے حوالے کر دیا جائے اور ان کو قتل کرنے کا ہمیں حق دے دیں. قتل کی کوشش ہی ہے نا, یہ آپ کے خلاف سازش ہے نا. یہ فیصلہ جناب ابو طالب سے کئی گفتگووں کے بعد اس امر سے مایوس ہو کر کیا گیا تھا کہ نہ ابو طالب رسول اللہ کو اپنی سرپرستی سے نکالنے پر تیار ہیں, اور نہ ان کی وجہ سے بنو ہاشم تعلق منقطع کر سکتے ہیں. بہرحال قبائلی دور کے لحاظ سے یہ فیصلہ انتہائی سنگین تھا اور ایک آخری کاروائی کی نوعیت رکھتا تھا. بنو ہاشم بے بس ہو کر شعب ابی طالب میں پناہ گزین ہو گئے. شب کس کو کہتے ہیں؟ گھاٹی کو. عرب لوگ اپنے دفاع کے لیے گھاٹیاں بنا کے رکھتے تھے, جس طرح گڑی ہوتی ہے نا قلعہ, یعنی آپ کہہ لیجئے کہ ایک ایسی جگہ ہوتی ہے کہ مشکل حالات میں لوگ اس کے اندر بند ہو جاتے تھے. شہروں کے باہر بھی فصیلیں ہوتی تھیں, گھر بھی اونچی اونچی دیواروں کے تھے. تو یہ ابو طالب کا گھر تھا. نوٹ کیجئے ذرا, ابو طالب ہیں مسلمان نہیں لیکن اسلام کے لیے مدد کتنی کر رہے ہیں, اور آگے جا کے دیکھیے گا کہ ان کے اپنے اور ان کے اور اسلام کے بیچ میں کتنا کم فرق رہ گیا تھا. لیکن پھر بات منہ پہ آ گئی, خاندان اور برادری کی. خوف ہوتا ہے, یاد رکھیے, خاندان کا ڈر یہ بندے کو اسلام سے دور کرتا ہے. دل تو مان جاتا ہے اسلام سچی چیز ہے, لیکن جب دل اللہ کھول لے تو پھر زبان بھی کھول لینی چاہیے, ورنہ بعض دفعہ مہلت ختم ہو جاتی ہے. یہی ہوا. گویا پورا خاندان اسلامی تحریک کے داعی کی وجہ سے ایک طرح کی قید اور نظر بندی میں ڈال دیا گیا कितनी देर रहे होंगे इधर? इस नजरबंदी का दौर तकरीबन 3 बरस तक तवील हुआ, और इस दौर में जो अहवाल गुजरे हैं इनको पढ़कर पत्थर भी पिघलने लगता है। दरख्तों के पत्ते निगले जाते थे, खाना जो कोई नहीं था, और सूखे चमड़े उबाल उबाल कर और आग पर भून भून कर खाए जाते थे। हम खाल फेंक देते हैं ना, वो खाल खाते थे। हालत ये हो गई कि बनु हाशिम के मासूम बच्चे जब भूख के मारे बिलकते थे तो दूर दूर तक इनकी दर्द भरी आवाजें जाती थी। परेश इनकी आवाजों को सुनते तो मारे खुशी के झूम झूम जाते। नाकाबंदी यानी उनको बंद कर देना, प्रिजन में रखना, कैद में रखना, इतनी शदीद थी कि एक मरतबा हकीम बिन हिजाम जो हजरत खदीजा के भतीजे थे, इन्होंने कुछ गेहूं यानी गंदुम वीट अपने गुलाम के हाथ चोरी छुपे भेजा। रास्ते में अबू जहल ने देख लिया और गेहूं छीनने के दर पे हुआ। इत्तेफाक से अबुल बुख्तरी भी आ गया। इसके अंदर एक किसी अच्छे इंसानी जज्बे ने करवट ली। इसने अबू जहल से कहा कि छोड़ो भी, एक भतीजा है तो तुम इसे भी अब रोकते हो, यानी अपनी फुफ्फो को भेज रहे ना, जाने दो। इसी तरह हिशाम भी नमर चोरी छुपे कुछ गल्ला भेज देते थे। हम कितना इस्लाम के लिए बर्दाश्त करने को तैयार है? देखिए, ये प्रैक्टिकली एक किस्म की कैद थी, और यही वो दिन थे जिसमें हजरत खदीजा बीमार हो गई। 3 साल तक, बुढ़ापा भी आ चुका है ना, कितनी उम्र हो गई होगी, 40 के ऊपर 13 और डाल लीजिए, 53 साल की उम्र है। तो ये 3 साल हजरत खदीजा की मौत का सबब बन रहे हैं, आगे जाके आप पढ़ेंगे। यही हिशाम बिन अमर इस जालमाना मुआहदे के खिलाफ दाई अव्वल बना। पहले ये जुहैर बिन अबी उमैया के पास गया, इससे बात की, क्या तुम इस बात पर खुश हो कि तुम खाओ पियो, कपड़ा पहनो, शादी ब्याह करो, और तुम्हारे मामुओं का ये हाल हो कि ना वो खरीदो फरोख्त कर सके, ना शादी ब्याह के ताल्लुकात कायम कर सके। अगर मामला अबुल हकम इब्ने हिशाम के मामुओं और ननिहाल का होता और तुमने इसे ऐसे मुआहदे की दावत दी होती तो वो कभी इसकी परवाह न करता। ये सुनकर जुहैर ने कहा, मैं क्या करूं, मैं तो अकेला आदमी हूं, खुदा की कसम अगर कोई दूसरा मेरे साथ होता तो मैं इस मुआहदे की मनसूखी के लिए खड़ा होता और इसे खत्म करके दम लेता। हिशाम बिन अमर ने कहा कि दूसरा साथी तो तुम्हें मिल गया है। जुहैर ने पूछा, कौन? हिशाम ने कहा, मैं, यानी उसकी मदद करने को तैयार हो गया। फिर हिशाम मोतम बिन नदी के पास पहुंचा और इसी तरह तहरीक की। इसने भी वही जवाब दिया कि अकेला हूं, क्या करूं। हिशाम ने वही जवाब दिया, दूसरा मैं हूं। मोतम ने कहा, आप किसी तीसरे को ढूंढना चाहिए। हिशाम ने बताया, वो तो मैंने मुहैया कर लिया। इसने पूछा, कौन? हिशाम ने बताया, जुहैर बिन अबी उमैया। मोतम कहने लगा, फिर किसी चौथे को हासिल करना चाहिए। इस तरह अबुल बुख्तरी और जमा बिन अल अस्वद तक पहुंच कर हिशाम ने बात की। आप नोट कर रहे हैं, उस दौर में यानी पब्लिक प्रेशर डालने के लिए एक एक को जाके पूछना पड़ता था, ना कोई हुकूमत थी, ना कोई पूछती, ना गई थी, लोग अपने मरासम की बुनियाद पे लोगों को किसी काम के लिए जमा करते थे। गरज बायकाट के मुआहदे के खात्मे की तहरीक अंदर ही अंदर जब काम कर चुकी तो इन सब लोगों ने एक जगह बैठकर तरीकेकार तय किया। ये आपको वर्किंग मेथडोलॉजी भी समझ आ रही है, कोई काम करना हो तो उसका फितरी तरीका यही है, पहले अपने हम ख्याल लोग तैयार करें फिर उसको पब्लिक में पेश करें। स्कीम ये बनी कि बरसरेआम हिशाम ही बात छेड़ेगा। चुनाचे हिशाम ने बैतुल्ला का 7 बार तवाफ किया, फिर लोगों की तरफ आया और कहा कि मक्का वालों, क्या ये जेबा है कि हम खाने खाएं और लिबास पहने और बनु हाशिम भूख से तड़प रहे हों, ना कुछ खरीद सके। और फिर इसने अपना अजम इन अल्फाज में पेश कर दिया, यानी जो जुमले कल इसने सुने थे आज वो खुद पब्लिक में जाके बोल रहा है। क्या कहने लगा, खुदा की कसम मैं उस वक्त तक ना बैठूंगा जब तक के ताल्लुकात तोड़ देने वाली जालिमाना तहरीक को चाक चाक ना कर दूं। अबू जहल भन्ना कर उठा और चीख कर बोला, झूठे हो तुम, खुदा की कसम तुम इसे चाक नहीं कर सकते, यानी मुआहदा जो एग्रीमेंट लिखा होता उसको हम नहीं फाड़ेंगे। जम्मा बिन अल अस्वद ने अबू जहल को जवाब दिया, तुम खुदा की कसम सबसे बढ़कर झूठे हो, ये मुआहदा मालूम है जिस ढब से लिखा कि हम इसे पसंद नहीं करते। अबुल बुख्तरी भी बोल उठा, सच कहा जमा ने, हमको पसंद नहीं जो कुछ इसमें लिखा है और ना हम इसको मानते हैं। मुतम ने भी ताइदे मजीद की, तुम दोनों ठीक कह रहे हो और गलत कहता है जो इसके अलावा कुछ कहता है। हिशाम ने भी यही बात की, यानी पहले से प्लान था ना, तो एक की सपोर्ट दूसरे ने की, दूसरे की तीसरे ने की। اکثریت کو یہ مخالف پا کر ابو جہل اپنا سمو لے کر رہ گیا اور معاہدہ چاک کر دیا گیا. لوگ جب اسے دیوارِ کعبہ سے اتارنے لگے تو یہ دیکھ کر حیران رہ گئے کہ اسے دیمک چاٹ چکی تھی. صرف لفظ بسمک اللہم کے الفاظ سلامت تھے. کیا پتہ چلا؟ یہ اللہ کی طرف سے ایک خبر تھی کہ یہ فیصلہ غلط تھا, اس کو ختم ہونا چاہیے. دیمک بھی اللہ کے حکم سے کرتی ہے نا کام, بسمک اللہم نہیں کاٹے. تو گویا کہ پھر وہ اس معاہدے کے کہہ لیجئے کہ اس کی فائل ہی گم ہو گئی, ختم ہو گیا. اور پھر خود اپنے ظلم سے شرمندہ ہو کر مکہ والوں نے یہ معاہدہ توڑ دیا. تھوڑا سا میں اور آپ بھی تو غور کریں, اور مجھے تو سورۃ عنکبوت کی پہلی آیتیں یاد آ رہی ہیں کہ حسب الناس یترکوا یقول آمنا وہم لا یفتنون. کیا لوگوں نے یہ گمان کیا کہ وہ یوں ہی چھوڑ دیے جائیں گے, چونکہ انہوں نے کہہ دیے کہ ہم اللہ کو ایک مانتے ہیں اور ان کی آزمائش نہیں ہوگی, تو میرے آپ کے اوپر نہ تو مقاتے ہیں نہ نظر بندیاں ہیں, صرف حالات کو مینیج کرنے کی دیر ہے. مت اپنے اوپر رحم کھائیں, مت اپنے آپ کے اوپر پریشان ہوں. اللہ سے دعا کریں کہ اللہ تعالیٰ آپ کے لیے یہ سب کچھ آسان کر دے. اس کے بعد اب سال اندوخ, جس کو اردو میں لکھ لیں آسانی سے غم کا سال. اب یہ مکی دور کا آخری دور ہے, بس 10، 9، 11، 12 اور 13. اب یہاں سے آپ کو بالکل حالات فرق دکھیں گے. اللہ کے نبی کی جرأت رنگ لاتی ہے. آپ نے حالات سے سمجھوتا نہیں کیا, یہ چیز بعد میں اسلام کے لیے فائدہ مند ہوتی ہے. آئیے دیکھتے ہیں. دور نظر بندی کا خاتمہ ہو گیا اور ایک بار پھر خدا کا نبی اپنے گھرانے سمیت آزادی کی فضا میں داخل ہوا. لیکن اب اس سے بھی سخت تر دور کا آغاز ہوتا ہے. یہاں سے پتہ چلتا ہے نا کہ ایک مشکل سے نکلے تو دوسری. اللہ کے نبی کی زندگی کو اگر آپ دیکھیں تو لگتا ہے کہ ایسے بندے کی زندگی اللہ کے پیارے نبی ہونے کی دلیل ہے. ہم آج کہتے ہیں ذرا سی دین کے اوپر بات کی مشکلیں شروع ہو گئیں, چھوڑ دو چھوڑ دو چھوڑ دو, پیچھے ہو جاؤ. نہیں, اللہ کے نبی تو بس ہر مشکل کے بعد دوسری مشکل میں ہی گئے. یہ نبوت کا 10واں سال تھا. اس سال میں اولین سانحہ یہ پیش آیا کہ حضرت علی کے والد ابو طالب کی وفات ہو گئی. اس طرح وہ ایک ظاہری سہارا بھی چھن گیا جو اللہ کے نبی کو اپنے سایہ شفقت میں لیے ہوئے دشمنوں کے لیے پوری استقامت سے آخر دم تک مزاحم رہا. مزاحمین مزاحمت کرتا رہا, اس کو سیکیور کرتا رہا. اس سال دوسرا صدمہ حضور کو حضرت خدیجہ کی رحلت یعنی ان کی وفات کا اٹھانا پڑا. حضرت خدیجہ محض حضور کی بیوی ہی نہ تھی بلکہ سابقون الاولون میں تھی, اور انہوں نے دور رسالت سے قبل بھی موانست یعنی انس اور غم گساری میں کوئی کسر نہ چھوڑی, اور اولین وحی کے نزول سے لے کر تا دم آخر راہ حق میں نبی صلی اللہ علیہ وسلم کے ساتھ سچی رفاقت کا حق ادا کر کے دکھلا گئی. تحریک حق کی حمایت میں مال بھی خرچ کیا, اس کو ہائی لائٹ کریے گا. قدم قدم پر مشورے بھی دیے اور دلی جذبے سے تعاون دکھایا. بجا طور پر کہا گیا ہے کانت لہو وزیرا, وہ اللہ کے نبی کا بوجھ اٹھانے والی تھی. وزیر کا لفظ وزر سے ہے. وزیر بھی وہی ہوتا ہے جو بادشاہ کے کام کرتا ہے, یعنی اس کا کوآرڈینیٹ ہوتا ہے یا اس کے کاموں میں مدد کرتا ہے. تو حضرت خدیجہ جو تھی وہ اللہ کے نبی صلی اللہ علیہ وسلم کی مدد کرتی تھیں. ایک طرف تو یکے بدیگرے یہ دو صدمے آپ کو سہنے پڑے, دوسری طرف ان ظاہری سہاروں کے ہٹ جانے سے مخالفت کا طوفان اور زیادہ چڑھاؤ پر آ گیا. اب تو گویا موجیں سر سے گزرنے لگیں. کیونکہ دیکھیے, یہاں سمجھیے گا تھوڑا سا رک کے, اللہ کے نبی کی زندگی میں اللہ تعالیٰ نے دو لوگوں کو آپ کا معاون بنا دیا. گھر کی زندگی میں دکھ سکھ نفسیاتی بوجھ پریشانی کا ساتھی حضرت خدیجہ تھی. جب آپ ٹوٹے ہوئے آتے, لوگوں کی باتیں سن کے آتے, تو گھر آ کے باتیں تو کرتے ہی ہوں گے نا. خدیجہ, میں نے لوگوں کا کیا بگاڑا ہے, لوگ دیکھو آج مجھے یہ کہہ رہے تھے, آج یہ ہوا وہ ہوا. جیسے ایک عام گھرانے میں شوہر بیوی ایک دوسرے کو دکھ سکھ کا ساتھ ہی ہوتے ہیں. اور گھر کے باہر کون تھے؟ ابو طالب. یہاں میں تھوڑی سی بات ابو طالب کے بارے میں کرنا چاہوں گی. یہاں تو بہت ہی مختصر تذکرہ ہے نا, لیکن آپ سیرت کی کتابیں پڑھیں تو ابو طالب پہ پورے ٹاپک ہیں. ساری زندگی نمبر ایک, دل سے اسلام کو سچ مانتے رہے. ان کو یقین تھا اسلام سچا مذہب ہے. دوسری بات, بھتیجے کی محبت یعنی افیلیشن تھی, تعلق تھا. محبت ہوتی ہے نا, وہ لوگوں کو لے آتی ہے ایک دوسرے کے. جیسے آپ بھی کبھی اپنی کسی دوست کو لے آئیں گی, کبھی اپنی بچی کو لے آئیں گی, محبت ہوتی ہے نا, آ جاتے لوگ, یعنی مروت تھی کہہ لیں. ابو طالب کے پاس نبی صلی اللہ علیہ وسلم کی صورت میں یہ بھی موٹیو تھا. तीसरी बात देखिए, आपने देखा है पिछले 10 साल में कई बार मक्का वालों ने नबी सल्लम को तकलीफ देनी चाहिए, मारना चाहा, कौन सामने ढाल बना? अबू तालिब। इसके बावजूद अबू तालिब को ईमान नसीब नहीं हुआ, बिल्कुल डेथ बेड पे थे। नबी सल्लम इनके पास गए और आपने पुकारा, या अम्मा, ओ मेरे चचा, मेरे कान में एक दफा कह दो अशहद अल्ला इलाहा इल्लल्लाह अशहद अन्ना मोहम्मद रसूलुल्लाह। मैं इसकी बुनियाद पर कल अल्लाह के हाँ आपके लिए सिफारिश कर दूंगा। क्योंकि अल्लाह के नबी को यह पता था कि जो शिर्क की हालत में मर गया, मरते ही उससे ताल्लुक खत्म। और अबू तालिब करीब थे, उनकी आंखों में इस्लाम की चमक थी, लेकिन वहां बैठे हुए रिश्तेदार दोस्त, जिनमें एक अबू जहल भी था, कहा, अबू तालिब मरते मरते बाप दादा का दीन छोड़ रहे हो? आर दिलाई। खानदान बहुत बड़ा बुत होता है, लोग कहते हैं ना, लकड़ी के बुत अब हम नहीं पूछते, हमने निकाल दिए, हम दरगाहों पे नहीं जाते, हमने छोड़ दिया, हमने शिर्क छोड़ दिया। ये सारे बुत आसान है, लकड़ी के वो क्या कहेंगे, इधर से उठा के आप बाहर फेंक दें। सबसे मुश्किल बुत जो आज भी बहुत सारे लोगों को इस्लाम की सच्चाई जानने के बावजूद इस्लाम से दूर रखता है ना, वो खानदान, बिरादरी, रिश्ते टूटते हैं, टूटते हैं, ऑफकोर्स टूटते हैं। हजरत आसिया ने जब इस्लाम कबूल किया तो फिरौन ने रिश्ता तोड़ा। अल्लाह के नबी की दो सगी बेटियों को तलाक हो गई इस्लाम की वजह से। ये कुर्बानियां देनी मुश्किल लगती हैं। और आखिरी जुमले अबू तालिब के मुंह से फिर वही निकल गए जिन्होंने फिर बाद में अल्लाह के नबी को बेनियाज कर दिया, अना अला दीने अब्दुल मुत्तलिब, मैं अपने बाप दादा के दीन पे हूं। और रिवायतों को पढ़ लीजिए, अल्लाह के नबी हिरस रख रहे हैं, तड़प रहे हैं। कुरान बार बार कहता है, इन्नक ला तहदी मन अहबबता, ए नबी आप जिसको ख्वाहिश भी रखें तो उसको हिदायत नहीं दे सकते, अल्लाह हिदायत देता है। इतनी तड़प थी। इधर उस बंदे यानी अबू तालिब का इंतकाल हुआ, अल्लाह के नबी वहां से उठे, ऐसे वहां से बेनियाज होके उठे जैसे अबू तालिब को जानते ही नहीं है। तब बस खत्म, मेरा अबू तालिब के साथ साथ बस इतना था। क्या दिल पे चोट पड़ी होगी, इमेजिन तो करे, सारी जिंदगी का साथ, बाप का रिश्ता, अल्लाह के नबी अबू तालिब की आखिरी रसूमात में शरीक नहीं हुए। और आज भी यही हुक्म है, जिंदगी जिंदगी हर इंसान से मोहब्बत करें, नमाजियों से भी करें, बेनमाजियों से भी करें, मुसलमानों से भी करें, गैर मुस्लिमों से भी करें, दुआ भी दें, दुआएं भी लें, हिदायत की दुआएं करें, लेकिन जहां ताल्लुक खत्म, उसके बाद आप मरने के बाद किसी को क्या चाहिए आपसे कि अल्लाह आपको बख्श दे? कुफर पे मरने वाला, शिर्क पे मरने वाला, उसके लिए आप बख्शिश की दुआ भी नहीं कर सकते, कहां आप उसकी आखिरी रसूमात में शरीक हो। अल्लाह के नबी ने उनके फ्यूनरल में हिस्सा नहीं लिया, दिल पे तो लाइए अपने ऊपर रखकर। हम तो गैरों से ताल्लुक हो तो उनसे मोहब्बत इतनी रखते हैं, अल्लाह के नबी का दिल कैसे फट रहा होगा कि मेरा चचा, मैं सबको बुलाने वाला, वो हिदायत से बगैर दुनिया से चला गया। आज लोग कहते हैं फुलां दिल से इस्लाम को पसंद करता है, फुलां बहुत सॉफ्ट कॉर्नर रखता है, फायदा क्या हुआ? वो सॉफ्ट कॉर्नर फायदा तब उसको देंगे जब वो खुद कलमा पढ़ेगा। अल्लाह से दुआ कीजिए कि अगर दिल में ईमान आ गया तो जुबान पे भी आ जाए, दिल में जल्दी आ जाता है क्योंकि सच है, सारी दुनिया को अब पता है इस्लाम सच है, कोई माने ना माने, ये जुबान पे आने के रास्ते के तागूत हैं। हाय ये छूट जाएगा, हाय फिर मियाँ जी क्या कहेंगे, फिर बीवी जी क्या कहेंगी, बच्चे जी क्या कहेंगे, फलां जी क्या कहेंगे, सब की जी जी में हम रब को भूल जाते हैं। तरीका क्या करें, समझ आ गई ना बात? आप अपने घर वालों को हमहयाल करें, बातें करें, मिल के सोचें। बेहतरीन घराना वो है जो शोहर बीवी बच्चे इकट्ठे मुसलमान हो जाए। और आपको पता है कि यहाँ माशाल्लाह ऐसी सिस्टर्स हैं खुले दिल की, वो आती हैं और मैं सबसे ज्यादा खुशी महसूस करती हूँ उनसे मिलने में। क्यों? कि इनको क्या पता बेचारों को, हम तो बड़े खुश नसीब हैं जी कि हमें शुरू से ये चीज मिल गई, उनको नहीं मिली। तो जब कोई आती है ना, मेरे साथ एक आध की कॉन्वर्सेशन थी तो छोटा बच्चा था उसका, तो मैं उनको कह रही थी, देखो सिस्टर आपका दिल खुल गया हुआ है, ये मैं आपको भी बता दूं, आपको इस्लाम समझ आ गया, अभी जुबान पे ले आए, अभी बच्चा छोटा है, आज आप मुसलमान नहीं होंगे ये बच्चा भी आपके साथ हो जाएगा, जरा 2-4 साल बड़े हुए तो ये बच्चा आपसे पूछेगा आप कौन तो मैं कौन। तो याद रखिए, दिल से कुछ नहीं होता, जब तक जुबान पे ना आए, क्योंकि ईमान के तीन हिस्से हैं, तस्दीकुम बिलकल्ब। अबू तालिब थे इसमें, बिल्कुल थे, तस्दीकुम बिलकल्ब थी, इकरारुम बिल लिसान नहीं था। और अमल बिल जवारेह कैसे होगा फिर? अच्छा, कोई इकरारुम बिल लिसान किए बगैर अमल बिल जवारेह भी शुरू कर दे, नमाज रोजा हज शुरू कर दे कि मैं कलमा नहीं पढ़ती, वैसे मैं नमाजें पढ़ती हूँ, मैं रोजे रख लूँ, अकाउंट ही नहीं खोला तो बैंक में पैसे कैसे जमा होंगे? अशहदु अल्ला इलाहा इल्लल्लाह व अशहदु अन्ना मुहम्मद रसूलुल्लाह कहना अकाउंट खुलवाता है, अल्लाह ताला हमारी वजह से दूसरों के खुलवा दे। बहरहाल ये सब तो हुआ, मगर मशीयत इलाही का तकाजा गालिबन ये था कि सच्चाई अपना रास्ता आप बनाए। ये बड़े प्यारे जुमले, इसको आप हाईलाइट किए। बाज़ लोग सोचेंगे शायद मक्का में इस्लाम फैल गया या उनके तरफ से हुआ, अल्लाह ताला ये नहीं चाहते थे। क्यों? इस सच्चाई अपना रास्ता आप बनाए। कौन सी है सच्चाई इधर? इस्लाम। तो सच्चाई को किसी भी बेसाखी की जरूरत नहीं होती। कोई साथ हक का दे या ना दे, हक अपना रास्ता बना लेता है। मैं बहुत दिन से यही सोच रही हूँ, अल्लाह ने जिनसे काम लेना होता है अल्लाह उनको खुद ही सामने ले आता है, और जिनको थोड़ा सा साइड लाइन करना होता है अल्लाह खुद ही कर देता है। ये दुआ करें कि आपके पास सच हो, खुद ही लोग आ जाएंगे। कोई भी ना आए अल्लाह फरिश्तों को ले आएगा, जिन्नात आ जाएंगे। लेकिन नबी सल्लम की सूरत में जो सच्चाई मक्का में थी, वो खुद फिर पनपी, अल्लाह के सहारे पे हुई। सच्चाई अपने लिए खुद ही वाहद सहारा साबित हो। अब जो दुनियावी सहारे पूरी तरह हटा लिए गए, शायद इसके बगैर सच्चाई की रुख पूरी तरह वाजे ना हो सकती। तो एक जुमला मैं आपको ऐड करवा दूं, हक के रास्ते में एक वक्त जरूर ऐसा आता है कि इंसान तन्हा रह जाता है, सब आपका साथ छोड़ देते। जिस पे आपको उम्मीद होती है ना, आप फोन करें वो सारे ही नहीं अवेलेबल, आप कहते हैं खुद ही उठना पड़ेगा, कोई नहीं आएगा आज। तैयार रहें हर वक्त, किसी लम्हे भी कोई आपको खबर मिल सकती है। इन्हीं गम अंगेज हालात की वजह से ये साल आमुल हुजन, आम कहते हैं अरबी में साल को, सन ईयर, और हुजन गम यानी गमे अंदोह के नाम से मशहूर हुआ। आप इमेजिन कर सकते हैं नबी सल्लम की उस वक्त क्या कैफियत होगी, इंसान थे ना। अब देखिए बेटे पहले फौत हो गए, प्यारी बीवी, और कितना प्यारा ताल्लुक होता है एक बीवी के साथ, दुख सुख। आप देखिए ना कि 25 साल की उम्र में नबी सल्लम से उनका निकाह हुआ, 25 साल के बाद 15 साल गुजरे तो नबुवत मिली, और 10 साल, 25 साल का साथ था अल्लाह के नबी का खदीजा के साथ। अपने ऊपर लेकर सोचे, जिनकी शादियों को 20-25 साल हो गए, दिल करता है ये साथ ही जाए। बंदे का जैसा भी ताल्लुक हो ना, दिल नहीं करता कि बंदा इनके बगैर हो। और जब के हालात ऐसे हैं कि आपके ऊपर मुश्किलों की मुश्किलें, क्या अल्लाह के नबी को डिप्रेशन हुआ? अल्लाह के नबी नफसियाती तौर पे बीमार हुए? अल्लाह के नबी ने आहोजारियां की, रोए धोए? तो ये सबक है, कुछ भी हो जाए मेरे रब का फैसला है, मैं राजी हूं। दीन में कोई मुश्किल आती है आपको, या दुनिया में आती है, घर में आती है, शौहर की तरफ से, ससुराल से, बच्चों से, हमेशा तैयार रहें। कल भी कुछ हो सकता है, अगले हफ्ते में भी कुछ हो सकता है, अगले महीने में भी कुछ हो सकता है, हर वक्त तैयार है। बोरी बिस्तर बांध के, जैसे ट्रेन के इंतजार में लोग खड़े होते हैं ना, इस तरह हर वक्त तैयार रहा करें। आज जो आफियत है कल बदल सकती है। कभी किसी इंसान पर ट्रस्ट ना करें। वो एक शेर भी है ना कि मुझे सहारा समझने वालों, अगर मैं लड़खड़ाया तो किधर जाओगे। एक बाप अपने बच्चों को ये शेर पढ़ के सुनाया करते थे, क्या जो हर बात में अब्बा, हर बात में अब्बा, अब्बा कर लेंगे, अब्बा अब्बा अब्बा, लड़खड़ा गए तो किधर जाओगे। तो जिंदगी में कभी इंसानों पे ट्रस्ट ना करें, किसी फील्ड में भी। ये ना हुआ तो हमारा क्या होगा, ये ना हुआ तो ये कैसे होगा। मैं तो अक्सर लोगों को कहती हूँ, अगर आपको मेरे मरने की भी खबर मिल जाए, आप उस दिन भी छुट्टी ना कीजिएगा, काम करते रहे, मेरी रूह को उसी से सुकून मिलेगा। इंसानों पे तकिया करने वाले कभी नहीं पनपते, हमेशा अपने बैकअप तैयार रखें। एक शख्स नमाज पढ़ा रहा होता है ना इमामत के मसल्ले पे, वजू टूट जाता है, क्या नमाज सबकी टूट गई? नहीं, वो वहीं से नाक पे हाथ रख के निकलेगा और उसके साथ वाला इधर आ जाएगा और नमाज पढ़ाएगा, जमात नहीं टूटती। وحدت قائم رکھتی ہے. اللہ کے نبی دنیا سے گئے, ساتھ ہی ابو بکر آگے سامنے. تو آپ کے لیے بھی یہی نصیحت ہے, کسی لمحے آپ کو کوئی خبر مل گئی, آپ نے اس کام کو نہیں چھوڑنا, نہ غم منانا ہے نہ آپ نے کرونا دھونا ہے, اس لیے کہ یہ کسی لمحے بھی ہو سکتا ہے. یہ انسانوں کے سہارے سب سے کمزور سہارے ہیں. آپ اس دیوار کو سہارا لے لیں, یقین کریں یہ مضبوط ہے, کسی انسان کا سہارا سمجھنے کی بجائے. ہم کچے بلبلوں جیسے انسانوں کے سہاروں پہ اپنی زندگیوں کی, کہنا چاہیے کہ وہ نیا جو ہے نا وہ ڈبو دیتے ہیں. پھر ایک بندہ ہٹتا ہے تو ہمارا سسٹم ہی نہیں سیدھا ہوتا, ہم کام کے ہی نہیں رہتے. ٹھیک ہے, انسان تھے. شوہر کا فوت ہونا بیوی کے لیے بہت بڑا صدمہ ہے, اور بیوی کا جانا شوہر کے لیے بہت ہے, پر کام نہیں رکے گا. کام کام اور کام. اور اللہ نے اپنے نبی کو سب سے کاٹ کے اپنا مزید کرنا ہے. یہ سال بڑا تکلیف کا تھا, اندر باہر غم. اب ذرا دیکھیں قریش نے اس نازک لمحے میں نبی کو کتنا دکھ دیا. میں آپ اس اسلام کی کیا قدر کریں, میں نے آپ نے ان مکی صورتوں کا کیا حق ادا کرنا ہے جو نبی کے سینے پہ اس وقت اترتی تھی. یہ مجھے وہ ساری صورتیں یاد آ رہی ہیں. الحمدللہ میں نے ابھی اس سال کے دورہ قرآن میں بھی آپ کو لکھوایا ہے کہ کون سی صورت کن حالات میں. ایک ایک صورت کا نام میرے دماغ میں اس وقت بھی آ رہا ہے اللہ کے حکم سے, کہ جو اس صدموں کے سال میں نازل ہوئی تھی. آپ پڑھیں آپ روئیں گے. اشارہ کر دیتی ہوں صورت عنکبوت کا اور اس سے ارد گرد کی صورتیں. ایسے نبی کا دل ٹوٹا ہوتا تھا اور آیتوں پہ آیتیں اترتی تھی, تسلیاں دلاسے. اور حالات کیا تھے ذرا پڑھیے. اور اس کو واللہ ہی اگر آپ کو اللہ کے نبی سے محبت ہے نا, ایک ایک حرکت کو اپنے اوپر لیں یا اپنے باپ کے اوپر لے لیں. چلے باپ جتنا بھی تو نبی کا تعلق رکھیں, شوہر لے لیں, بھائی لے لیں, جو رشتہ آپ کا اللہ کے نبی کے ان باتوں کو سن کر دل میں آتا ہے اس کو لیں. پھر پوچھیں کہ آج اللہ کے نبی کی محبت کا دم بھرنے والے امتی اس دین کے لیے یہ مشکلیں سہنے کو تیار ہے. نعت پڑھنا کتنا آسان ہے, جھومیں گھومیں ناچیں کودیں محبت کی باتیں. یعنی میرے کانوں نے یہ لفظ سنے کسی محفل میں, یار نو ملن نو دل کردا. اعوذ باللہ, یہ یار کون ہے؟ نبی صلی اللہ علیہ وسلم. یاراں دے یار حضرت ابو بکر. شرم نہیں آتی ہمیں اللہ کے نبی سے محبت کی بات کرتے ہوئے؟ اور ایک گھنٹے کی نعتوں میں ایک جملہ بھی وہ نہیں دکھا کہ نبی کا اس مشن کیا تھا. اور ہم چپ سو رہے ہیں, کام ہی نہیں کر سکتے, مجبوریاں ہی پڑی ہیں, کام حالات ہی بڑے خراب ہو گئے ہمارے. پتہ نہیں ہمارا ہو کیا گیا, ہم تو چالی سانس ہی نہیں آ رہی. ہمیں چین کیسے آتا ہے؟ کبھی سوچا ہم سب نے؟ جن کے سینوں میں اتنا درد بھرا ہو, اتنا قرآن ہو, جن کو اللہ نے اتنی اپرچونیٹیز اتنے مواقع دیے ہوں, گاڑیاں ہمارے باہر کھڑی ہوں, یہ ہماری باندھی ہیں, ہمیں چین پڑا رہے, ہم سو رہے ہیں, مزے کر رہے ہیں, موجیں کھا رہے ہیں, کوئی بات نہیں نا, ہو جائے گے, سب ہی ٹھیک ہو جائے گا, میرے کرنے سے کیا ہوگا. دیکھیے اگر آپ نے یہ درد نہیں لیا تو یہ سیرت پڑھنا بیکار ہے آپ کے میرے لیے, مجھے پڑھانے کا حق ہی نہیں ہے اگر میرے اپنے اندر یہ درد نہیں ہے. میں تو آپ سب کی مشکور ہوں کہ آپ نے مجھے ایک بار پھر سیرت پڑھانے کا موقع دیا. میرے اپنے دل میں درد سوا ہوتا جا رہا ہے دن بدن. یقین کرے ہر دن نے میرے دل کو ہلایا ہے, اللہ جانتا ہے میں آپ سے کہوں نہ کہوں کوئی فرق نہیں پڑتا. اور میں نے ہر دن اپنے آپ کو ایک معیار اور ایک کرائیٹیرین سے گزرتے دیکھا کہ اب سناؤ نبی کی زندگی اور تو اپنا حال دیکھ, کتنی سستیاں تیرے اندر, کتنی تو آرام دہ ماحول میں جینے کی عادی ہو گئی. اتنی مشکلیں اللہ کے نبی کو آئی اور وہ مجبور نہیں ہوئے. ہمارا بارش کی ایک برسات سے ہمارا رنگ اترنے لگتا ہے, بندگی کا اور غلامی کا اور دین کی خدمت کا جذبہ ہمارا پانی میں پڑ جاتا ہے. اگر اللہ کے نبی ایسے ہوتے ایک سال, آئی کینٹ ڈو اینی تھنگ فار اسلام, میں بہت دکھی ہوں, میں ڈپریس ہوں, مجھے ریہیبیٹیشن سینٹر میں بھیج دو, مجھے پہاڑی مقامات پہ بھیج دو, میں ذرا اپنی اس خدیجہ کو یاد کر لوں. 25 سال کا ساتھ تھا. کوئی ہے نسبت, ہے کوئی رشتہ؟ اب ذرا سنیے گا. اب قریش انتہائی ذلیل حرکتوں پر اتر آئے, لونڈوں کے غول پیچھے لگا دیے جاتے. لونڈے سمجھتے ہیں نا, اوباش بدماش قسم کے لوگ جو شور مچاتے, اور حضور نماز پڑھتے تو وہ تالیاں پیٹتے, راستہ چلتے ہوئے نبی صلی اللہ علیہ وسلم پر غلاظت پھینک دی جاتی, دروازے کے سامنے کانٹے بچھائے جاتے, کبھی گلا گھونٹ دیا جاتا, कभी दस्त दराज किया जाता, नहीं हाथों से थप्पड़ मारे जाते, खुल्लम खुल्लम गालियां दी जाती, फब्तियां कसी जाती, यानी ताने मजाक, आपके चेहरे मुबारक पर खाक फेंकी जाती, औज़ुबिल्ला। बल्कि बाज खबीस बदतमीजी की साखरी हद तक पहुंचे कि आपके रुख अनवर पर थूक देते, और हर जुमले के पीछे वाक्य, इस वक्त हम नहीं पढ़ पा रहे, आपने तजलियात नबूवत और रही को मखदूम में पढ़े हैं ये वाक्यात। दोस्त ने कहा, जब तक तुम मोहम्मद के मुंह पे थूकोगे नहीं, मैं तुम्हारा खाना नहीं खाऊंगा। ये बिल्कुल नबूवत की इब्तदाई याम की बात है। एक शख्स था, नामों को छोड़ दें लेकिन बाद बाद दोस्तियां भी आजमाइश बनती हैं। उसने सबको गली मोहल्ले वालों को दावत में बुलाया, अल्लाह के नबी को भी बुला दिया। आपने ऐसी लाड़ से उसको कह दिया, मैं तेरे घर नहीं आऊंगा, तेरा खाना नहीं खाऊंगा जब तक तू कलमा नहीं पढ़ेगा। कहा, अच्छा, उधर इतनी मेहमान नवाजी थी, और दोस्ती का इतनी बात है, अशहदु अल्ला इलाहा इल्लल्लाह अशहदु अन्ना मुहम्मद रसूलुल्लाह, खुश कर दिया, कलमा पढ़ लिया, हो गया मुसलमान। आप आगे बैठे, उतने में एक और दोस्त आया, किसी ने सुनाया, इसने भी मोहम्मद के नाम का कलमा पढ़ लिया है सल्लल्लाहु अलैहि वसल्लम। क्या किए तुमने? कलमा पढ़े। मैं तेरे घर से खाना नहीं खाऊंगा जब तक तू मोहम्मद के मुंह पे थूकेगा नहीं सल्लल्लाहु अलैहि वसल्लम। और उसको ये करना पड़ा, सूरह फुरकान 19वां पारा पहला सबक, और कहेगा, काश मैंने फलां को दोस्त न बनाया था, क्योंकि कद अदल्लनी यानी जिक्री, इसने मुझे जिक्र नसीहत से रोक लिया जबकि मेरे पास आ गया था। वो मुसलमान हो गया, अपने दोस्त की खुशी के लिए वापस चला गया और नबी के मुंह पे थूक दिया। सभी ले तो से हम कहते हैं, मैं फलां को नहीं छोड़ सकती, आज नहीं कल छूट जाएगा। एक पर अबू लहब की बीवी उम्मे जमील पत्थर लिए हजूर की जुस्तजू में हरम तक इस इरादे से आई कि बस एक ही बार में काम तमाम कर दे। कौन है भला? चची। मगर हजूर अक्सर हरम में सामने ही मौजूद थे, लेकिन खुदा ने इसकी निगाह को रसाई ना दी, यानी वो देख ही नहीं सकी, और वो हजरत अबू बकर सिद्दीक के सामने अपने दिल का बुखार निकाल कर चली आई। इसने अपने ये अशार भी पढ़े, मुजम्ममु असईना वम्रहु अबईना वदीनहु कलईना। मुजम्मम नऊसु बिल्ला, मोहम्मद सल्लम की पैरोडी कर रही है, दिल की भड़ास निकाल रही है। कहती है कि मुजम्मम की हमने नाफरमानी की और इसकी बात मानने से हमने इनकार किया, इसके दीन से हमने बुगज रखा, यानी जो दिल में फफोले थे वो फोड़ रही है, और बुरे बुरे अल्फाज इस्तेमाल करना इखलाकी पस्ती की दलील है। हरीफ जब बिल्कुल जिल्लत में गिर जाता है तो इन गंदे हथियारों से काम लेता है। इस पर अल्लाह के नबी कहा करते थे कि अल्लाह ताला मुझे इन लोगों की गालियों से यूं बचाता है कि ये मुजम्मम को गाली देते हैं और मैं तो मोहम्मद हूं सल्लल्लाहु अलैहि वसल्लम। हमें गालियां पड़ी कभी? खा ले फिर क्या, किसी का दिल ठंडा होता है तो आपको क्या लगेगा। इसी तरह एक बार अबू जाहल ने पत्थर से हजूर को हलाक करने का इरादा किया। अब जरूरत मिल गई है ना कि कौन सा इसका चचा है जिसने आके पूछना है। देखिए, जो अल्लाह से नहीं डरते ना वो लोगों से डरते हैं। तो कहा, आपको हलाक करता हूं। इसी इरादे में आप तक पहुंच भी गया, मगर अल्लाह ने अबू जहल को खौफ और मरूबियत के ऐसे आलम में डाला कि वो कुछ ना कर सका, डर के भाग गया पीछे। उसको ऐसे लगा कि बड़ा सा ऊंट है और जबड़े खोले हुए मेरी तरफ आ रहा है। अल्लाह के नबी ने फरमाया, वो फरिश्ता था और अगर अबू जहल मेरे पास आता तो जल के राख हो जाता, अल्लाह अपने नबी को बचाता था। एक बार दुश्मनों का गौल टूट पड़ा और मुझ ने इंसानियत को सख्त अजियत दी। वाकया यूं हुआ कि दुश्मनान हक बैठे यही तस्करा कर रहे थे कि इस शख्स मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के मामले में हमने जो कुछ बर्दाश्त किया इसकी मिसाल नहीं मिलती। इसी दौरान में आप तशरीफ ले आए। इन लोगों ने पूछा, क्या तुम ऐसा कहते हो? हजूर ने पूरी इखलाकी जुरत से फरमाया, हाँ मैं हूं जो ये और ये कहता है। बस ये कहना था कि चारों तरफ से धावा बोल दिया गया। अब्दुल्ला बिन अमर बिन आस का बयान है कि कुरैश की तरफ से इससे बढ़कर अल्लाह के नबी के खिलाफ मैंने कोई दस्त दराजी नहीं देखी। हमलावर रुक गए तो अल्लाह के नबी ने फिर इसी फौकुल इंसानी जुरत से, यानी इंसानों से ऊंची जुरत, यानी इंसान वो जुरत कर ही नहीं सकते, फौकुल इंसानी जुरत से काम लेकर इनको इन अल्फाज से आगाह किया कि मैं तुम्हारे सामने ये पैगाम लाया हूं कि तुम ज़िबा हो जाने वाले हो, यानी आपने उनको सुना दी आवाज, क्या आगे देखना तुम्हारे साथ क्या होने वाला है। यानी जुल्म की ये छुरी जो तुम मुझ पर तेज कर रहे हो, तारीख में काम करने वाला कानून इलाही बिलाखिर इसी से खुद तुमको जिबा कर डालेगा। तुम्हारा ये जोरो इक्तदार जो जुल्म के रुख पड़ गया है, ये अक्सर खत्म हो जाने वाला है। ये सब वाकयात जमाने और वकूह के एतबार में कतईयत नहीं है कि कब हुए, लेकिन क्यास ये है कि ये वाकयात इंतहाई दौरे तशद्दुद से मुतल्लिक हो सकते हैं, और ये दौर बहरहाल जनाब अबू तालिब की वफात के बाद हुआ। आप सोच सकते हैं कि ऐसे नाजुक लम्हों में भी जो ना छोड़े दीन को, फिर अल्लाह उनको बुलंदी क्यों ना दे। और मैं ये पढ़ रही थी तो मैं सोच रही थी, किसको पता था कि ये शख्स अब चंद साल में बहुत बड़ा हुक्मरान बनने वाला है। आप देखने, एक शख्स है सड़क में जाते जाते उसको लोग पीट रहे हैं, क्या उसकी इज्जत है? अल्लाह बाद में उनको क्या इज्जत है और बुलंदियां देगा। तो आज अगर इस्लाम के लिए थोड़ी सी बेइज्जत हो भी गई तो कोई बड़ी बात नहीं है। हजरत उस्मान बिन अफ्फान एक वाकया बयान करते हैं कि नबी अकरम बैतुल्ला का तवाफ कर रहे थे। उकबा बिन मोईत, अबू जहल और उमैया बिन खल्फ हतीम में बैठे हुए थे। जब आप उनके सामने से गुजरते तो वो कलेमाते बद जुबानों पर लाते। तीन बार ऐसा ही हुआ। आखिरी मरतबा अल्लाह के नबी ने चेहरा मुतगैर यानी बदले हुए चेहरे के साथ कहा, आखिरी मरतबा आपने चेहरे मुतगैरा यानी बदले हुए चेहरे के साथ कहा कि बखुदा तुम बगैर इसके पास ना आओगे कि खुदा का अजाब जल्द तुम पर टूट पड़े। हजरत उस्मान कहते हैं कि हैबते हक थी कि यह सुनकर इनमें से कोई ना था जो कांप ना रहा हो। ये उनको भी यकीन था कि मोहम्मद जो कह देते हैं सल्लल्लाहु अलैहि वसल्लम वो हो जाता है। ये फरमाकर आप तो अपने घर को चले, तो हजरत उस्मान और दूसरे लोग साथ हो लिए। इस मौके पर आपने हमसे खिताब करके फरमाया, तुम लोगों को बिशारत हो, तुम लोगों को बिशारत हो, खुशखबरी हो। अल्लाह ताला यकीनन अपने दीन को गालिब करेगा और अपने कलमे की तकमील करेगा और अपने दीन की मदद करेगा। ये लोग जिन्हें तुम देखते हो, अल्लाह ताला बहुत जल्द तुम्हारे हाथों से ज़िबा कराएगा। गौर कीजिए, बज़ाहर यास अंगेज़ माहौल यानी मायूसियों से भरा हुआ, उसमें ये बिशारत दी जा रही थी, और फिर किस शान से ये बहुत ही जल्द पूरी हुई। गोया तहरीके हक ने हथेली पर सरसों जमा दी। और मैं और आप अपने आप से बस इतना ही पूछ लें कि क्या हम पे भी ये वक्त आए, और अल्लाह कभी ना लाए, हम तो इससे बहुत पहले ही टूट जाते हैं। हम तो किसी के बदले हुए तेवर देख के कहते, नहीं 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 मेरा ये मतलब तो नहीं था। हम तो किसी को नमाज की दावत नहीं देते, लोग माइंड करेंगे, कौन कहे किसी को उठे आए नमाज पढ़ ले, नमाज का वक्त है। हमारा तो ये हाल आज हो गया है कि वाकई बोलना नहीं चाहती, लेकिन वही कहते हैं ना कि वो जिसे देख कर शर्माए यहूद। क्या आज हमारा इस्लाम है सिर्फ हाथ में पकड़ा हुआ एक नाम का इस्लाम है आज मेरे आपके पास? अल्लाह के नबी की मोहब्बत, आपकी कुर्बत, आपका प्यार महसूस कर रहे हैं, और आपकी सच्चाई, क्या आपको ये गाइडलाइन मिल रही है कि फिर मैंने भी हर हाल में अल्लाह का दीन पकड़े ही रखना है, मैंने नहीं पीछे होना, और अल्लाह मुझे कभी पीछे ना करे। कौन सी कुर्बानी है जो आपने नहीं दी? जज्बों की कुर्बानी, मोहब्बतों की कुर्बानी, इज्जत की कुर्बानी, माल की कुर्बानी, तब दीन फैलता है। अपने हाल पूछने वाले और अपनी नब्जें टटोलने वाले दीन के लिए बहुत ज्यादा काम के नहीं होते। हर वक्त दीन का हाल पूछे, दीन के तकाजे देखे, दीन की नब्ज पूछे कि आज दीन का क्या हाल है, क्या बीमार तो नहीं हुआ वा? आज पूरी दुनिया में इस्लाम ऐसे जैसे ताना, और हम तो अपनों में बेगाने हो जाते हैं जब लोगों को पता चलता है कि हम कुरान पढ़ते और पढ़ाते हैं, गैरों की क्या बात करें आप।
ये मेरी आंखें ये लफ्ज देखे, ये मेरे ये कान ये लफ्ज सुने, बहुत ज्यादा ये बड़ा बड़ा नामुमकिन सी चीज लगती है कि इस तरह इस कदर हम लोग जाहिल हैं। हम तो अभी भी इसी तरह के जाहिल हैं। अभी फेसबुक एक ऐसी चीज है जिसमें इतनी चीजें नजर आ जाती है, बड़ी दिल को तकलीफ होती है कि यार बुलेजत हम इतनी तकलीफें दे के इस्लाम लेते हैं, लेकिन जो नहीं समझते उन्होंने नहीं समझना।
हमने आज इस इस्लाम की धजियां नहीं उड़ाई मी, दर्द की तरह तड़प कितनी है ये अपने आप से हम पूछें। दर्द हो लेकिन उसको जाके फैलाए ना, दवा ना बने तो बात क्या बनी? बीमारियां आप कह दें ये हैं वो हैं, उसका इलाज ना करें तो फायदा क्या होगा? तो बस ये दुआ करें कि अल्लाह हमारे पोल ना खोले, और अल्लाह हमें कुछ जरूरत दे।
اللهم صل على